بسم الله الرحمن الرحيم. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن عدة الشهور عند الله 12 شهرا في كتاب الله يوم خلق السماوات والأرض منها 4 حرم ذلك الدين القيم فلا تظلموا فيهن أنفسكم. وعن ابن عمر رضي الله عنهما قال قال رسول الله صلى الله تعالى عليه وسلم إذا لقيت الحاج فسلم عليه وصافحه ومره أن يستغفر لك قبل أن يدخل بيته فإنه مغفور له. رواه أحمد كذا في فضائل الأعمال أو كما قال عليه الصلاة والسلام. بزرگان محترم اور پیارے بھائیو، اکثر جمعے میں موقع اور مناسبت کے حساب سے بات ہوتی ہے، لیکن آج کا جمعہ عجیب اتفاق ہے کہ دو موقع بالکل سامنے ہیں. ایک تو سال کا آغاز ہے، محرم کا مہینہ ہے. محرم کیا ہے، اس کے فضائل کیا ہیں، پھر اس میں عاشورہ کیا ہے، اس سب کے تقاضے یہ ہیں کہ آج کا پورا بیان محرم اور عاشورہ کے سلسلے میں ہونا چاہیے. لیکن ساتھ ہی ساتھ دوسرا تقاضا بھی یہ ہے کہ حجاج اکرام کی واپسی کا موقع ہے. بہت سے حجاج واپس آ چکے ہیں اور بازے آ رہے ہیں. یہ کئی لاکھ روپیہ خرچ کر کے گئے ہیں، تو ان کا حج ہوا یا نہیں، ہوا تو قبول ہوا یا نہیں، پھر قبول ہونے کی علامت کیا ہے، پھر حج کے بعد انہیں کیسی زندگی گزارنا چاہیے، پھر آپ کی ان سے ملاقات ہو تو آپ کو کیا دعا دینی چاہیے، اور ان سے اپنے لیے کیا دعا کی درخواست کرنا چاہیے. یہ ایسے بہت سارے مسائل ہیں جو اس وقت درپیش ہیں. بہت غور کیا کہ کس کے بارے میں آج کا بیان کروں، محرم کے بارے میں یا حجاج اکرام سے متعلق. پھر بہت غور کے بعد اس نتیجے پر پہنچا کہ تھوڑا تھوڑا سب کے بارے میں کہہ دو، جتنا وقت ساتھ دے، محرم کے بارے میں بھی، عاشورے کے بارے میں بھی، روزے کے بارے میں بھی، اور حج کے قبول ہونے کی علامتیں کیا ہیں، حج کے بعد حاجی کیسا رہے. حاجی سے ملاقات ہو تو آپ کو اپنے لیے کیا دعا کی درخواست کرنا چاہیے. بہت سے لوگ حاجی سے اپنے لیے دعا کی درخواست تو کرتے ہیں، پر وہ حاجی بیچارہ بھی آپ کی دعاؤں کا بہت محتاج ہے، آپ کو بھی اسے دعا دینی چاہیے. کیا دعا دینی چاہیے معلوم ہی نہیں. अब आप बताइए हम शुरुआत करें तो कहां से, मुहर्रम से शुरू करें कि हज से? अरे कुछ तो आप भी बोलो, है हज से। चलो माशाल्लाह, इसलिए हज का महीना पहले होता ना, मुहर्रम बाद में आता है। चलो ठीक, दुआ करो वक्त साथ दे, जितनी बातें सोच के आए हैं सब आपको सुना दे। देखिए हज बहुत अजीम शान इबादत है। इस्लाम में जितनी इबादतें हैं दो किस्मों की, कुछ इबादतें जानी हैं, मसलन नमाज है, रोजा है, इसमें जान खर्च होता है, वक्त खर्च होता है। कुछ इबादतें माली हैं, मसलन जक़ात है, सदका है, ये माली इबादत है। लेकिन हज ऐसी इबादत है कि उसमें जान भी खर्च होता है और माल भी खर्च होता है, इसलिए उसका मकाम बहुत बुलंद है। हज के बारे में इरशाद है, मन हज लिल्लाह, ये अल्लाह के रसूल का इरशाद है, मन हज लिल्लाह फलम यरफुस वलम यफसुक रजा का यौमिन वलदत हुम। देखो इसी एक हदीस में हज कैसे करना चाहिए और हज कबूल होता है कब, उसकी अलामत भी बता दी। फरमाया मन हज लिल्लाह, एक तो जिसने हज किया हो, किस लिए हज किया बोलो? अल्लाह की रजा के लिए। बहुत से लोग की तमन्ना होती हम हज करके आवे तो हमारे नाम के साथ मोटे हरफ में अल हाज लिखा जाए, हम हज करके आ जावे तो हमारे नाम के साथ अब लोग हाजी साहब कह के पुकारे, इस नियत से हज करते। एक अल्लाह वाले हज करने गए तो अपने इलाके से ऐसे सीधे साधे चले गए और बताया नहीं, वहां उनके इलाके के लोग मिले, कहा अरे कारी साहब आप हज करने चले आपने बताया नहीं, आप हज करने चले आपने बताया नहीं। जब बहुत ज्यादा हो गया तो हजरत ने कहा अच्छा ये बताओ, जब तुम जोहर की फर्ज नमाज पढ़ने के लिए अपने घर से मस्जिद जाते हो तो सबसे चर्चा करते हो, अजी मैं जोहर पढ़ने जा रहा, अजी मैं जोहर पढ़ने, कहा नहीं, कहा ऐसे जैसे फर्ज नमाज जोहर पढ़ने जाते हो तो किसी से बता नहीं, तुम्हारा फरीद अदा करने गए चले, ऐसे हज मेरे ऊपर फर्ज था मैं अदा करने, इसमें सबसे बताने क्या जरूरत। तो जैसे पांच वक्त की नमाज रोजाना पढ़ने वाला अपने को नमाजी नहीं कहलाता, अल्लाह की रजा के लिए पढ़ता, इसी तरीके से हज एक फरीजा है, आपने अदा कर लिया तो आपने आपको हाजी साहब कहलाने का शौक क्यों? आप किसी ने एहतराम में कह दिया उसकी अलग बात है, लेकिन आपकी ये तमन्ना नहीं होनी चाहिए, आपके दिल में ये नियत नहीं होनी चाहिए कि अब मैं जा रहा हूं इसलिए कि ताकि लोग मुझे हाजी साहब कहें। तो हज के कबूल होने की दो शर्तें हैं, वो दोनों इस हदीस में बयान की गई। और हज क्या बल्कि कोई भी नेक अमल अगर आप चाहें कि अल्लाह की बारगाह में कबूल हो तो उसका थर्मामीटर आज आपके हाथ में दे रहा हूं, हमेशा चेक कर लिया करो, अगर उस थर्मामीटर पे आप पूरा उतरे तो समझ लीजिए आपका अमल कबूल है, और उसमें आप फेल हो गए तो कोई गारंटी नहीं। क्या क्या दो शर्त है? एक तो जब आप वो अमल करने चले थे शुरुआत में उस वक्त आपकी नीयत क्या थी, मकसद क्या था, उसका मुहर्रिक क्या चीज बनी, क्यों गए आप, उस वक्त अपने दिल को चेक कीजिए। अगर अल्लाह की रजा के लिए गए बहुत मुबारक, बहुत मुबारक। कोई मामूली छोटा सा अमल भी अल्लाह की रजा के लिए कर लेता है तो अल्लाह उसकी बख्शिश फरमा देते। वो मशहूर किस्सा आपने सुना होगा कि एक अफाहिशा बदकारा औरत थी, एक कुत्ते को प्यासा उसने देख लिया तो वो मुंह निकाले हांप रहा था, प्यास से बेकरार था, उसकी समझ में नहीं आया कि मैं क्या करूं, इस जानवर की प्यास कैसे बुझाऊं। कुआं सामने था और उसने चमड़े का मोजा उसके पास था तो उसने क्या किया, चमड़े के मोजे को ढोल बनाया और अपने दुपट्टे को रस्सी बनाया और कुएं में वो मोजे से पानी डाल के निकाल के उस कुत्ते को पिला दिया। हदीस पाक में है कि इसी अमल की वजह से इतनी गुनहगार औरत की अल्लाह ताला ने मगफिरत और बख्शिश फरमा दी, अल्लाह को प्यार आ गया, कि उसने ये अमल जो किया था वो सिर्फ अल्लाह की रजा के। तो छोटा से छोटा अमल कोई भी आप करें और रजा इलाही का जज्बा है तो इस पर आपकी मगफिरत हो सकती है, बख्शिश हो सकती है, जन्नत आपके लिए वाजिब हो सकती है, आपका बेवला पार हो सकता है। और बड़ा से बड़ा अमल आप कोई करें, सैकड़ों मस्जिदें बनवा दी, सैकड़ों मदरसे कायम करवा दिए, हर वक्त जमात वालों को दावत दे रहे हैं, अल्लाह वालों को उलमा को खिला रहे हैं, मगर नीयत फासिद है, अल्लाह की रजा का जज्बा नहीं है, अपना नाम अपना चर्चा कराना चाहते। तो याद रखो अगर कोई आदमी अपनी जान का नजराना भी अल्लाह के दरबार में पेश कर दे तो वो कबूल नहीं, बल्कि इसकी वजह से उसको जहन्नम की आग से उसकी शुरुआत की जाएगी और जहन्नम से उसको भड़काया जाएगा, जहन्नम की आग को उसके जरिए भड़काया जाएगा। क्यों? रियाकारी, दिखावा। बल्कि एक हदीस में यहां तक है, ताउवजू, फरमाया जहन्नम में एक वादी ऐसी है कि खुद जहन्नम उससे रोजाना 400 मर्तबा पनाह मांगती। सहाबा ने पूछा ऐसी खतरनाक वादी में कौन जाएंगे? फरमाया मेरे उम्मत के, उम्मत मोहम्मदिया में जो रियाकार हैं, दिखावा करने वाले हैं, वो उसमें जाएंगे। ऐसी खतरनाक वादी है कि खुद जहन्नम उससे रोजाना 400 मर्तबा पनाह मांगती। इसलिए भाई, और रिया से, दिखावे से, रियाकारी से अल्लाह की पनाह मांगो और ऐसी जगहों से भी बचा करो। सहाबा और बुजुर्गान दीन तो जिस फकीर को देते थे उसको भी ऐसा छुपा के देते थे कि उसको भी पता ना चले कि किसने दिया, क्योंकि जिस भिखारी और फकीर को मिल जाता वो चर्चा कर देता, फला सेठ साहब ने दिया, फला सेठ साहब ने दिया। अब वो चर्चा हो गया सेठ साहब का, तो वो कोशिश ये करते थे कि जिस गरीब को हम दें उसको मालूम भी ना पड़े कि किसने दिया, ऐसी कोशिश करते। चुनांचे एक बुजुर्ग का इंतकाल हुआ तो जिस दिन इंतकाल हुआ पता चला इनके सदके पर 500 गरीब पला करते थे, आज इंतकाल हुआ तो राज खुला, अब वो सदका उन तक पहुंचा नहीं, ऐसा छुपा के देते थे। तो मेरे भाइयों, इखलास, अल्लाह की रजा का जज्बा, ये बहुत बड़ी चीज है, इसको हासिल करने की कोशिश करना चाहिए। अल्लाह मुझे भी दे और आपको भी दे। सब लोग आमीन बोलो। हाँ, बहुत बड़ी दौलत, अल्लाह से मांगते रहो इखलास, बहुत बड़ी चीज। तो पहली शर्त हज, कोई भी अमल कबूल होने की पहली शर्त क्या बोलो, वो अमल किसके लिए किया जाए? अल्लाह की रजा के, अल्लाह को खुश करने के लिए किया जाए, रजा इलाही का जज्बा। और दूसरी शर्त है कि वो अमल जो हो सुन्नत और शरीयत के मुताबिक और मुआफिक हो। क्या बात निकली? कोई भी अमल अल्लाह की बारगाह में कबूल होने की कितनी शर्तें? दो शर्तें, एक तो इखलास का होना, रजा इलाही का जज्बा हो, दूसरे वो अमल सुन्नत और शरीयत के मुताबिक। अब दोनों की मिसाल देता हूं। देखो, हज होता है, असल हज अरफा की हाजिरी का नाम हज है। अगर कोई आदमी अरफा में हाजिर हो गया तो हज हो जाता। तो अरफा जिलहिज्जा की नवी तारीख को कहते हैं, जिलहिज्जा की नवी तारीख। अब अगर कोई हाजी सोचे कि जिलहिज्जा की नवी तारीख को हम जाएंगे तो बड़ा मजमा होगा, बड़ी भीड़ होगी, तो सबके सामने कैसे रोएंगे और कैसे गिड़गिड़ाएंगे, लिहाजा हम ऐसे वक्त जाएं जब वहां पर कोई ना हो, एकदम तन्हाई में हम अल्लाह के सामने अरफा के मैदान में खूब रो रो के, गिड़गिड़ा के, दुआएं मांग के और नमाजें पढ़ के आ जाएं। तो नवी जिलहिज्जा के बजाय वो आठवीं जिलहिज्जा को गया। कितनी जिलहिज्जा को गया? आठवीं। और इस इखलास के साथ गया, इस जज्बे, इखलास के जज्बे से गया था, इस जज्बे से गया था कि वहां पहुंचे कोई हमें नहीं देखे, सिर्फ हम हो और अल्लाह हमें देखें, और खूब गिलगुलाएंगे, रोएंगे, दुआएं मांगे और नमाज पढ़ेंगे वापस आए, क्योंकि नवी को जाएंगे तो लाखों का मजमा सब देख लेगा हम। तो आप बताइए, अगर कोई जिलहिज्जा की 8 तारीख को अरफात में गया और वहां दुआ मांग के नमाज पढ़ के वापस आ गया तो उसका हज होगा? इखलास तो है उसके अंदर, इखलास है, लेकिन उसका अमल सुन्नत और शरीयत के मुताबिक नहीं। और दूसरी मिसाल, दूसरी मिसाल, एक आदमी जो है असर की नमाज के बाद अपने बेडरूम में गया और कुंडी लगाई, लाइट भी ऑफ कर दिया और एकदम अंधेरा करके 2 रकात नफिल पढ़ रहा है। अब देखो कितने इखलास के साथ पढ़ रहा, कितने इखलास के साथ पढ़ रहा है। बेडरूम बंद कर दिया, लाइट भी ऑफ कर दिया, कोई नहीं देख रहा, उसकी बीवी भी नहीं देख रही, मगर असर के बाद नफिल पढ़ रहा है। बोलो, इस अमल से क्या नेकी मिलेगी कि गुनाह मिलेगा? बोलो, गुनाह मिलेगा। क्यों? असर के बाद नफिल नमाज पढ़ना मकरूह, मकरूह तहरीमी, हराम के करीब। बहरहाल, ये ऐसी बहुत सारी मिसालें हैं। तो कोई भी अमल हमारा कबूल हो उसकी दो शर्त क्या? एक तो अल्लाह की रजा का जज्बा हो, दूसरे वो अमल सुन्नत और शरीयत के मुताबिक। एक मोटी मिसाल आपके सामने, अभी जुमा की नमाज फर्ज नमाज 2 रकात आप पढ़ते हैं कि 4 रकात पढ़ते हैं? अगर किसी दिन कोई इमाम साहब मूड में हो और 2 रकात के बजाय 4 रकात पढ़े दे तो बोलो आपका जुमा होगा? नहीं होगा। हालांकि तस्बीह ज्यादा पढ़ी, सूरह फातिहा भी ज्यादा पढ़ी, कुरान की तिलावत भी ज्यादा हुई, पर यह अमल सुन्नत और शरीयत के खिलाफ है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जुमा जो साबित है वो 2 ही रकात साबित है। तो देखिए, अमल तो ज्यादा है लेकिन सुन्नत और शरीयत के खिलाफ, कबूल नहीं अल्लाह के। तो आप कोई भी अमल करें, अगर इखलास है और वह अमल सुन्नत और शरीयत के मुताबिक है तो अल्लाह के यहाँ काबिल कबूल, और इखलास नहीं और सुन्नत और शरीयत के खिलाफ है तो चाहे कितना भी आप अमल करें उस अमल की अल्लाह की बारगाह में कोई हैसियत नहीं। यही मिसाल हज की है। इसी हदीस में फरमाया मन हज लिल्लाह, जिसने हज किया और सिर्फ अल्लाह की रजा का जज्बा था। फिर आगे फलम यरफुस वलम यफसुक, हज के अंदर उसने कोई गुनाह नहीं किया, सुन्नत और शरीयत के मुताबिक हज किया, तो ऐसे हज पर यह वादा है रजा कयौमिन वलदत उम्मु, वो वहां से वापस आएगा तो इस हाल में आएगा जैसे आज ही मां के पेट से पैदा। हदीस पाक में है कि हाजी अपने खानदान के 400 आदमियों की शफात करवावेगा, इतना मकाम है हाजी का। मगर शर्त वही है, वो ऐसा हज करके आया हो कि उसका हज कबूल हुआ। अगर उस हाजी का हज कबूल हो गया तो इतना पावरफुल है वो कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक हदीस में फरमा रहे हैं इदा लकीतल हाज्जा फसल्लिम अलैहि, जब किसी हाजी से आपकी मुलाकात हो जाए तो आप पहले उनको सलाम कीजिए, वसाफिहु, फिर उनसे मुसाफा कीजिए, वमुरहु यस्तगफिर लका, और उनसे अपने लिए मगफिरत और बख्शिश की दुआ की दरख्वास्त कीजिए, कहिए हाजी साहब हमारे लिए मगफिरत की दुआ कीजिए। यहां तक हदीस में कि कबल अयत खुल बई, तो कोशिश ये करो कि घर में दाखिल होने से पहले मैं तुम्हारे लिए दुआ करूं। क्यों? फइन्नहु मग़फूरुल्लाह, वो बख्शा बख्शाया आ रहा है। एक हदीस में हुजूर ने यहां तक फरमाया कि या अल्लाह हाजी की भी मगफिरत फरमा दीजिए और हाजी जिसके लिए मगफिरत की दुआ करे उसकी भी मगफिरत फरमा दीजिए। तो हुजूर ने बाकायदा हाजी के लिए दुआ की। लिहाजा हाजी से अगर मुलाकात हो जाए तो क्या करना चाहिए? अपने लिए उससे दुआ की बख्शिश की दरख्वास्त करना चाहिए। लेकिन आमतौर से लोग अपने लिए तो दरख्वास्त करते हैं, लेकिन ये हाजी बेचारा खुद बहुत सारी आपकी दुआओं का भी मोहताज है। क्या मोहताज है? देखो आमतौर से आजकल जो लोग हज करते हैं उनका हज कबूल उबूल नहीं होता। क्यों? बहुत से लोग रियाकार दिखावे के लिए जाते हैं। अच्छा चलो इखलास के साथ गए भी तो आमतौर से हज के मसाइल तो जानते भी नहीं। अच्छा जानते हैं तो उसके मुताबिक अमल नहीं करते। बरस हा बरस की जो बुरी आदतें गुनाह की रहती हैं वो मक्के में पहुंच के भी उनकी जारी है, मीना में पहुंच के भी जारी है। मसलन ना महरम लड़की को देखने की आदत पड़ी है, वो साहब तवाफ के अंदर भी ना बेपर्दा औरतों को देख रहे हैं, मीना के अंदर भी देख रहे हैं और साहब अरफात में भी देख रहे हैं। ऐसी फालतू बोलने की आदत है, फालतू बकने की आदत है, वो मीना में बैठ के बाकायदा गप्पा की मजलिस लगा रहे हैं, अरफात में भी ऐसी उल्टी बातें कर रहे हैं। तो आजकल जो मुआशरा है उसके एतबार से ऐसा लगता है कि आम तौर से हाजी का बस शायद ही चंद हाजी हो, बहुत बड़े जो अल्लाह वाले हों, सुन्नत शरीयत के पाबंद हों, उन्हीं का हज कबूल हो। वरना आम तौर से आजकल के जो हालात हैं उसके एतबार से ऐसा लगता है कि आम तौर से हज कबूल नहीं होता। आप खुद गौर कर लीजिए, हदीस की शर्त है कबूल होने की क्या? हज किया हो अल्लाह के लिए और सुन्नत और शरीयत के मुताबिक किया हो तब तो कबूल है, तब वो गुनाहों से पाक साफ होकर ऐसा आएगा जैसे आज ही मां के पेट से पैदा। और आजकल ऐसा आमतौर से है नहीं, लिहाजा खतरा यह है कि अक्सर हाजी का हज कबूल न हो। अब बताओ एक बेचारा कोई 10 लाख खर्च करके गया, एक महीने का वक्त लगाया, कोई 5 लाख खर्च करके गया, एक महीने का वक्त भी लगाया, और वहां से इस हाल में लौट रहा है कि उसका हज कबूल नहीं, तो कितने घाटे में, कितने नुकसान। लिहाजा उसकी बहुत बड़ी जरूरत है कि आप उसके लिए दुआ करें कि अल्लाह आपके हज को क्या करें, कबूल करें। इसीलिए आप अपने लिए तो दुआ की दरख्वास्त करें, लेकिन आप भी हाजी को 3 दुआ दें, वो याद कर लें। हम आमतौर से ये 3 दुआएं सिखाते हैं कि हाजी हज करके आए तो आप उसको क्या दुआ देंगे, और ये 3 दुआएं आप जो दे रहे हैं वो हाजी की बहुत बड़ी जरूरत है। पहली जरूरत क्या है कि इतनी कुर्बानी दे के वो गया था, कहीं ऐसा ना हो कि उसके किसी गुनाह की वजह से उसका हज कबूल ही ना हुआ। तो पहली आप दुआ देंगे, क्या दुआ देंगे? तकब्बल अल्लाह हज्जक, अल्लाह ताला आपके हज को कबूल फरमाए। क्या दुआ देंगे बोलो? हो सकता है उसके गुनाह की वजह से हज कबूल ना हुआ, लेकिन आपके दुआ देने की बरकत से हो सकता कबूल हो जाए। तो पहली दुआ आपको क्या देना है? तकब्बल अल्लाहु हज्जक, अल्लाह ताला। अब मसलन हाजी से 100 आदमी मिले, हर आदमी कह रहा है तकब्बल अल्लाहु हज्जक, अल्लाह आपके हज को कबूल फरमाए, अल्लाह आपके हज को। तो हो सकता है उसके गुनाहों की वजह से तो कबूल नहीं हुआ था, लेकिन आप हजरात की दुआ की बरकत से कबूल हो गए। पहले ही दुआ देने का तकब्बल अल्लाहु हज्जक। फिर दूसरी दुआ देनी है वगफरा जंबक, कि उसने गुनाह से बचने की कोशिश किया था, फिर भी इंसान है, कुछ चूक हो गई, गुनाह हो गया, तो
तो दूसरी दुआ आप दें वगफरा ज़म्बक, कि भाई अल्लाह आपके गुनाह माफ फरमाए, क्योंकि कबूलियत के रास्ते में यही गुनाह रुकावट बनता है, कबूलियत तक पहुंचने में गुनाह ही रुकावट बनता है। तो पहली दुआ आपने क्या दे दी, अल्लाह आपके हज को कबूल फरमाए, दूसरी दुआ आपने क्या दी, अल्लाह आपके गुनाह माफ फरमाए, तीसरी, अब बताइए दोनों दुआ उसकी कितनी बड़ी जरूरत है कि नहीं, तीसरी दुआ आप जो देने जा रहे हैं वो और बड़ी जरूरत है। हज में जाते हुए आदमी जज्बात में होता है, शौक में होता है, और किसी न किसी तरह गरीब आदमी भी कुछ कर्जा लिया, कुछ यहां से जमा किया, कुछ वहां से जमा किया, खींच खांच के किसी तरह हज में चला जाता। अब हज में गया सारा पैसा तो खर्च हो गया, अब यहां आ रहा है तो बाल बच्चे तो खर्चा मांगेंगे, अब वो तो फुग्गा हो चुका, सारा तो खर्च हो चुका, पैसा कहां, इनका खर्चा कहां से चलेगा। तो तीसरी दुआ आप जो देने जा रहे हैं ना, वो उसकी बहुत बड़ी जरूरत है। वो दुआ क्या है, वह अखलफा नफकतक, कि आपने अल्लाह के रास्ते में हज में जो खर्च किया है, अल्लाह ताला उसका बेहतरीन नेमुल बदल आपको अता फरमा दे, कई गुना ज्यादा अल्लाह ताला आपको दे दे, ये आप दुआ दे रहे हैं। अब आपकी ये दी हुई दुआ उसके हक में कबूल हो गई। अब एक पार्टी क्या, उसका 30 लाख रुपए 10 साल से बाकी था, वो दे ही नहीं रहा था, आपकी ये दुआ कबूल हो गई, अब उसका दिल नरम हो गया, उसने कहा हाजी साहब हज करके आ गए, हाँ आ गए, आ जाइए कल घर पे, एक जरूरी काम है आपसे, बुलाया, और वो 30 लाख रुपए जो 10 साल से बाकी थे नहीं दे रहा था, वो खुद उसने पेश कर दिया, हाजी साहब ये आपका कर्जा बाकी था और आप हज करके आए, वो जरूरत होगी आप रख लीजिए। अब बताइए उसका दिल कितना खुश होगा, क्योंकि वहां खर्च की सारा खर्च कर दिया था, गरीब आदमी किसी तरह खींच खांच के यहां से लिया वहां से लिया और हज करने चला गया, अब तो बिल्कुल फुग्गा हो गया था। अब लेकिन घर पे आया तो बाल बच्चे तो खर्चा मांगेंगे, तो कहां से देगा। तो आपने तीसरी दुआ दी है, वो भी उसकी बहुत बड़ी जरूरत। क्या दुआ आप दी आपने, वो अखलफा नफकतक, कि आपने अल्लाह के रास्ते में जो खर्च किया है अल्लाह ताला उसका नेमुल बदला। अच्छा देखो, ये दुआ अरबी में याद ना रहे कुछ परवाह की बात नहीं, अपनी जबान में याद कर लो। तीन दुआ है, क्या क्या, पहली दुआ अल्लाह ताला आपके हज को कबूल फरमाए, दूसरी दुआ क्या, अल्लाह आपके गुनाह माफ फरमाए, तीसरी दुआ आपने जो खर्च किया है अल्लाह ताला उसका नेमुल बदला था, याद रहेगा, सब लोग दुआ दोगे। अब आगे की बात सुनो, आप सुन के बहुत परेशान हो गए होंगे कि आजकल उम्मत के जो हालात हैं, गुनाहों की आदत है, उसकी वजह से आम तौर से हाजी का हज कबूल नहीं होता, तो क्या मतलब आइंदा साल से कह दे भाई हज में ना जाओ, तुम्हारा हज कबूल नहीं, नहीं नहीं, एक है जाबता और एक है राबता, एक है अदल और एक है फजल। अल्लाह ताला का जो कानून अदल है, वाकई उसके मुताबिक उसकी रोशनी में देखा जाए तो अक्सर लोगों का हज कबूल नहीं होता, लेकिन एक अल्लाह का फजल है, उनकी मेहरबानी है, अल्लाह के फजल और मेहरबानी से उम्मीद लगाई जाए तो हर हाल में उम्मीद है कि हमारा और सबका हज कबूल हो जाएगा। अब उसकी उस पर वाकया सुन ले। अली इब्ने मुवफ़क़ रहमतुल्लाह अलैह बुजुर्ग हैं, वो कहते हैं एक मर्तबा अरफा की रात में मैं सोया था, मैंने ख्वाब में देखा कि आसमान से दो फरिश्ते उतरे हरा लिबास पहने हुए। एक फरिश्ता दूसरे से पूछ रहा, क्यों भाई इस साल कितने लोगों ने हज किया है, तो दूसरा कहता मुझे नहीं मालूम। ये पहले ही वाला कह रहा कि इस साल 6 लाख लोगों ने हज किया, कितने लोगों ने, फिर ये दूसरा सवाल कर रहा, अच्छा बताओ ये 6 में से कितने का हज कबूल हुआ, तो दूसरा फरिश्ता कह रहा मुझे नहीं मालूम। फिर ये पहला फरिश्ता ये भी कह रहा है कि कुल 6 लाख में से कुल 6 आदमियों का हज कबूल हुआ, कितने का बोलो। अब वो अली बिन मुवफ़क कहते हैं ये ख्वाब देख के मैं घबरा गया, और घबरा के मेरी आंख खुल गई कि या अल्लाह पता नहीं मेरा हज कबूल हुआ, ये 6 लाख में से खाली 6 का कबूल हुआ, तो पता नहीं वो 6 में से मैं हूं कि नहीं। कहते मैं बहुत गमगीन था, रंज में था, ये मजमे की भीड़ देखता था, सोचता था इतनी भीड़ है, मजमा है, मगर इनमें से तो खाली 6 ही का कबूल है, और अपने बारे में टेंशन की, पता नहीं मेरा कबूल हुआ कि नहीं, पता नहीं मेरा। खैर इसी तरह पूरा दिन गुजरा। कहते फिर अगली रात जब आई मुजदलफा की रात में जब मैं सोया, फिर मैंने ख्वाब देखा। देखो अल्लाह की शान करीमी, अल्लाह के देने के रास्ते बहुत है, कभी डायरेक्ट देते हैं, कभी इनडायरेक्ट देते हैं। सोचो, एक हजरत थानवी ने एक अजीब वाकया लिखा है, एक बुत परस्त था, गैर था, 90 साल तक बुत के सामने बैठ के या सनम या सनम या सनम पुकारता पुकारता था, या सनम या सनम। एक मर्तबा ऊंग आ गई, ऊंग की हालत में उसकी जबान से या सनम के बजाय या समद निकल गया। क्या निकल गया, समद, तो अल्लाह पाक का नाम।
حضرت تھانوی نے لکھا ہے کہ اونٹ کی حالت میں اس کی زبان سے سنم کے بجائے جیسی سمجھ نکلا تو آواز آئی لبیک یا عبدی، ہاں بول بول میرے بندے، کیا تو چاہتا ہے بول میرے بندے، یہ آواز آئی. بس اس کو احساس ہو گیا کہ بتاؤ میں 90 سال سے اس کو پکار رہا ہوں، اس نے کوئی جواب نہیں دیا، اور اونک کی حالت میں بھول سے اللہ کا سچا نام میری زبان سے نکل گیا تو جواب آ گیا. بس اس نے سچی توبہ کر لی اور اسلام میں داخل ہو گیا. تو دیکھو ان کی دینے کی شان ایسی بھی ہوتی ہے کہ 90 سال کا پاپی اور بدھ کا پجاری اور یا سنم پکار رہا تھا، اس کی زبان سے یا سمد ایک مرتبہ بھولے سے نکل گیا تو وہ نواز دیتے اور عطا کر دیتے. تو ایک ہے عدل اور ایک ہے فضل. عدل اور قانون کے اعتبار سے واقعی ایسا لگتا اکثر لوگوں کا حج قبول نہیں، لیکن اللہ کی شان کریمی اور فضل پر نظر ڈالو تو انشاءاللہ سب کا قبول ہے. اب وہ کیسے قبول ہوا سنو. والی بن موفق کہتے ہیں پھر اگلی رات بھی خواب دیکھا، مزدلفہ کی رات میں سویا تو خواب میں دیکھا آسمان سے وہی دو فرشتے آئے. پھر انہوں نے آپس میں مکالمہ کیا کہ بھائی کیا ہوا، وہ 6 لاکھ میں سے تو 6 ہی کا قبول ہوا تھا، پھر کیا ہوا؟ کہ اللہ تعالیٰ نے فضل فرمایا، رحمت کی نظر ڈالی اور یوں فیصلہ فرمایا کہ اچھا بھائی وہ 6 کا جو قبول ہوا ہے اس 6 میں سے ہر ایک کے طفیل میں بقیہ 6 لاکھ کا بھی قبول کر لو. کیا حکم ہو گیا؟ وہ جو 6 کا قبول ہوا ہے ان میں سے ایک ایک کے طفیل میں 1-1 لاکھ کا. ایسی میرے بھائیو لاکھوں کا حجاج کا مجمع ہوتا ہے، اس میں پتہ نہیں کون سا اللہ والا ہے، کوئی ایک شریعت کا پابند رہا، تقوی والا رہا، اس کی برکت سے اللہ تعالیٰ امید ہے سب کا قبول فرما لے. بات سمجھ میں آئی؟ تو حج کا قبول ہونا یہ حاجی کی بہت بڑی ضرورت ہے، اور اللہ کے راستے میں اس نے جو خرچ کیا اس کا نعمت بدل ملنا یہ بھی اس کی بہت بڑی ضرورت ہے. لہذا حاجی سے ملاقات ہو تو آپ کو اپنے لیے دعا کی درخواست کرنا چاہیے، لیکن خود آپ کو بھی دعا دینی چاہیے. پھر حاجی کا حج قبول ہوا کہ نہیں، خود 2 تھرمامیٹر علماء نے بتائیں، اس کی روشنی میں خود چیک کر لے کہ اس کا حج قبول ہوا کہ نہیں. کیا تھرمامیٹر؟ ایک علامت یہ لکھی ہے کہ جس کا حج قبول ہو جاتا ہے منا میں، اس کی کنکری جب وہ کنکری مارتا ہے تو اس کی کنکری غائب ہو جاتی، فرشتے اٹھا لے جاتے. پہلے زمانے میں اکثر ایسا ہوتا تھا کنکریاں بہت کم ملتی تھی، اور آج جہاں کنکری حاجی لوگ کنکری مارتے ہیں ان کی کنکریاں جہاں کے جا کے گرتی ہیں، وہ جا کے دیکھو اتنے بڑے ڈھیر لگ جاتے ہیں کہ ہر تھوڑی تھوڑی دیر میں گورنمنٹ کو وہاں سے کنکریاں ہٹوانی پڑتی. اس سے پتہ چلتا ہے کہ یہ کنکریوں کا وہاں پر اکثر موجود ہونا یہ اس بات کی علامت ہے کہ اکثر کا قبول قبول نہیں ہوا، ایک علامت. لیکن اس میں پھر بھی حاجی سوچ سکتا ہے کہ پتہ میری کنکری ہو سکتا ہے غائب ہو گئی ہو، پکا تو کوئی بتا نہیں سکتا کہ یہ کنکری جو بچی یہ تمہاری ہے. لیکن ایک اور دوسرا تھرمامیٹر علماء نے جو بتایا ہے وہ یہ ہے، اس کی روشنی میں ہر حاجی اپنے کو چیک کر سکتا ہے کہ میرا حج قبول ہوا کہ نہیں. دوسرا تھرمامیٹر کہ جس کا حج قبول ہو جاتا ہے، حج کرنے کے بعد اس کی زندگی چینج ہو جاتی ہے، تبدیل ہو جاتی ہے. اگر وہ پہلے آوارہ فاسق فاجر تھا اور آزاد طبیعت تھا، منمانی زندگی گزارتا تھا، اب اگر اس کا حج قبول ہو گیا ہے تو حج سے آنے کے بعد اب سنت و شریعت کا پابند ہو جاتا ہے، نماز کا پابند ہو جاتا ہے، تقوی اس کی زندگی میں آ جاتا ہے، اس کی آنکھ متقی، زبان متقی، کان متقی، دل متقی، جذبات متقی، اور ظاہر بھی تقوی والا، باطن، یہ سب علامت اس بات کی ہے کہ اس آدمی کا حج قبول ہے. اور جیسا گیا تھا ویسے ہی واپس آیا، آنے کے بعد کوئی چینجنگ، کوئی تبدیلی نہیں آئی، تو یہ علامت ہے کہ صاحب ان کا حج قبول نہیں. اب اس کو کیا کرنا چاہیے؟ ساری زندگی اللہ سے یہ دعا مانگتے رہنا چاہیے کہ اللہ اپنی مہربانی سے آپ نے جیسے حج کروا دیا ہے، اپنی مہربانی سے اس کو قبول بھی فرما لیجیے، اپنی مہربانی سے، اور یہ زندگی بھر اس کو دعا مانگتے رہنا چاہیے. بات سمجھ میں آ گئی؟ حج کا مضمون پورا ہو گیا، حج کے قبول ہونے کی. بلکہ کوئی بھی عمل قبول ہے آپ کا اللہ کے یہاں، اس کی علامت بتائی کیا؟ ایک تو وہ عمل رضا الہی کے جذبے سے ہو، اور دوسرے سنت و شریعت کے مطابق ہو. دوسرے اس کے علاوہ 2 علامتیں بتائیں، ایک تو کنکریاں غائب ہو جائیں، اور دوسرے حج کے بعد آدمی کی زندگی چینج ہو جائے، یہ علامت ہے کہ آپ کا حج قبول ہو گیا. پھر اگر زندگی چینج نہیں ہو رہی، اللہ سے دعا مانگتے رہو کہ اللہ اپنی مہربانی سے حج قبول فرما لیجئے اور ہماری زندگی کو تقوی والی زندگی. اور ایک بڑی عجیب بات ہے میرے بھائیو، وہ سوچنے کی ہے، غور کرنے کی ہے، کہ اللہ تعالیٰ نے کعبۃ اللہ میں تاثیر رکھی ہے، مدینہ منورہ میں تاثیر رکھی ہے، پھر حضور کے روضے کے پاس آدمی گویا حضور کی صحبت میں جاتا ہے، بڑی تاثیر ہے. اگر کوئی آدمی وہاں سے آنے کے بعد गुनाह में लगा रहा, बदकारी में लगा रहा, जिंदगी में चेंजिंग नहीं आई, तो वो न सिर्फ है कि अपने आप को बदनाम करता है, बल्कि अपने अमल से वो ये कहता है कि मक्के में कोई असर नहीं, मदीने में कोई असर नहीं है, हम गए और चले आए, देखो हमारी जिंदगी वैसी चेंज। तो गया वो अपनी जात से मक्के को बदनाम कर रहा है, मदीने को बदनाम कर रहा है, हालांकि मक्के में तासीर है और मदीने में भी तासीर, इसने असर कबूल ही नहीं किया, असर लिया नहीं। इसलिए बहुत डरने की बात है, सबको डरना चाहिए, लेकिन खास तौर से जो हज कर लिया अब वो कदम फूंक फूंक के रखे। अगर वो गलत कदम उठाएगा तो आदमी कहेगा अरे हज में कोई असर असर नहीं है, मक्के में कोई असर नहीं, मदीने में, देखो गया था वहां से जैसा गया था वैसे ही आ गया। इसलिए हाजी को बहुत संभल संभल के कदम रखना, और हाजी का मकाम भी बहुत बुलंद है। अब आ गया मुहर्रम की बात सुन लो। मैंने जो आयत पढ़ी थी कुरान पाक में, अल्लाह ताला फरमाते हैं इन्ना इद्दत अश्शुहूर इंदल्लाह इस्ना अशर शहरन फी किताबिल्लाह यौम खलक़स समावाति वल अर्ध मिन्हा अरबअतुन हुरुम ज़ालिका दीनुल क़य्यिम फला तज़लिमू फीहिन्ना अनफुसकुम। इसका खुलासा है कि अल्लाह पाक इरशाद फरमा रहे हैं कि बेशक महीनों की तादाद अल्लाह के नजदीक कितनी है, बोलो 12। और ये महीनों की तादाद जो 12 है, ये आज से नहीं, जिस दिन से अल्लाह ताला ने आसमान और जमीन को पैदा किया उसी दिन से अल्लाह ने ये बात लिख दी है कि भाई महीने कितने रहेंगे, 12 रहे। फिर उन 12 महीनों में से 4 महीने को अल्लाह ने खास मकाम दिया, मुहतरम करार दिया, फरमाया मिनहा अरबातुन हुरुम। ये 12 महीने में से 4 महीने खास एहतराम वाले, वो एहतराम वाले 4 महीनों में से सबसे पहला महीना कौन सा, बोलो मुहर्रम, जो शुरू हो चुका है। वो 12 महीनों में से 4 मोहतरम हुए, और 4 मोहतरम में से पहला मोहतरम महीना कौन सा, बोलो मुहर्रम का महीना। अब मुहर्रम के बारे में सुनो, एक सहाबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, पहले मुहर्रम से पहले रोजे के बारे में सुन लो। खुद रोजा कितनी बड़ी इबादत है। असल बहुत से लोग ये समझते हैं कि मुहर्रम में खाली आशूरा यानी नवी दसवीं का रोजा रख लो तो ये है, ऐसा नहीं है। पूरे मुहर्रम में भी आप कभी भी रोजा रखें, ये और बात है कि आशूरे के रोजे का सवाब ज्यादा है। हदीस पाक में आशूरे के एक रोजा ऐसा है कि उसका, उस एक रोजे की वजह से पिछले एक साल के गुनाहों का कफारा हो जाए। ये तो खास आशूरे के रोजे की फजीलत है, लेकिन उसके अलावा पूरे मुहर्रम में कभी भी आप रोजा रखेंगे तो उसका सवाब बहुत है। एक सहाबी आए, कहने लगे या रसूलल्लाह मुरनी बिअमलिन, अल्लाह के रसूल मुझे कोई खास अमल का हुक्म दीजिए, मैं करूंगा। हुजूर ने फरमाया अलैका बिस्सौम, रोजा रखना अपने ऊपर लाजिम कर लो। क्या फरमाया? फिर उन्होंने कहा मुरनी बिअमलिन, मुझे कोई खास अमल इरशाद फरमाइए। फिर हुजूर ने फरमाया अलैका बिस्सौम, एक रिवायत में फइन्नहु ला इदलला और एक रिवायत में ला मिसलला, कि रोजा रखना और मुसलसल रोजे रखना, नफली रोजे की कसरत का एहतमाम करो, इसलिए कि रोजा ऐसी इबादत है जिसका कोई जवाब ही नहीं, उसकी कोई मिसाल ही नहीं। कैसे मिसाल नहीं, हदीस में सुनो। हदीस पाक में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि बंदा कोई भी जब नेकी करता है तो एक नेकी के बदले में कम अज कम 10 नेकी लिखी जाती, फिर 10 से आगे बढ़ते बढ़ते 700 तक लिखी जाती। फिर इस, ये बढ़ने का मेयार क्या है, इसका थर्मामीटर भी वही है, जिसका जो अमल सुन्नत और शरीयत से जितना मुताबिक होगा और जितना इखलास उसके अंदर ज्यादा होगा, ऐसी उसकी नेकियों का भाव बढ़ेगा। किसी की एक नेकी के बदले में 10 मिलेगी, किसी को एक नेकी के बदले में 100, किसी को 200, किसी को 500-700। तो ये नेकियां बढ़ने का मेयार क्या है, उसका जाब्ता क्या है, उसका जाब्ता वही सुन्नत और शरीयत का तवाफुक और इखलास, जिसके अंदर जितना ज्यादा इखलास होगा और उसका जो अमल सुन्नत और शरीयत के जितने ज्यादा मुताबिक होगा उतना सवाब बढ़ेगा। तो बंदा कोई भी नेक काम करता है तो कानून और जाब्ता यह है कि 10 नेकी से लेके 700 तक नेकी मिलती। लेकिन हदीस पाक में फरमा इल्ला सौम, रोजा इस कानून से अलग है। अल्लाह पाक फरमाते इल्ला सौम फइन्नहु ली व अना अजज़ी बिही, इरशाद हो रहा कि नहीं, रोजे का, रोजे के लिए कानून नहीं कि 700 तक मिलेगा, रोजे में 700 से बहुत ज्यादा मिलेगा। कितना ज्यादा मिलेगा उसको, उसका सवाब तो कयामत के दिन अल्लाह ताला डिक्लेयर फरमाएंगे। अल्लाह ताला फरमाते हैं इसलिए कि बंदा रोजे की हालत में मेरी वजह से भूखा रहता है, मेरी वजह से प्यासा रहता है, मेरी वजह से बीवी से मुलाकात नहीं करता, अपनी शहवतों को छोड़ता है, लिहाजा रोजा ऐसी इबादत है कि इसका सवाब 700 गुना से बहुत ज्यादा है। वो कितना ज्यादा है उसकी हद किसी ने बताई नहीं, वो कयामत के दिन डिक्लेयर होगा। تو ایک تو روزہ خود بہت بڑی عبادت, اس کا ثواب بہت زیادہ. پھر ایک حدیث میں آتا ہے کہ قیامت کے دن جنت کے بہت سارے دروازے, اس میں ایک اسپیشل دروازہ ہے, ایک بہت بڑا گیٹ ہے, اس کا نام ہے باب الریان. اس گیٹ سے انٹری صرف ان لوگوں کو ملے گی جو دنیا میں کثرت سے روزہ رکھتے تھے. قیامت ہوگا, این الصائمون, اعلان ہوگا قیامت کے دن, این الصائمون, کہاں ہیں روزے دار, کہاں ہیں. اس آواز پر فیقومون, وہ روزے دار اٹھیں گے, روزے دار اٹھیں گے. پھر وہ باب الریان سے ان کی انٹری ہوگی, وہ جنت میں داخل ہوں گے. جیسے ہی روزے دار اس میں داخل ہو جائیں گے, فوراً دروازہ پیک ہو جائے گا, بند, اب دوسرا کوئی اس میں داخل نہیں ہو سکتا. گویا روزے داروں کو قیامت کے دن ایک اسپیشل اعزاز بھی دیا جائے گا, اس طریقے سے کہ ان کو ایک خاص دروازے سے داخل کیا جائے. تو یہ سب حدیثوں کا تقاضا کیا ہے, ایک تو نفلی روزہ خالی محرم میں نہیں, رسول اللہ صلی اللہ علیہ وسلم عام طور سے پیر اور جمعرات کو, ہفتے میں پیر اور جمعرات کو حضور کا روزے کا معمول تھا. پھر عام طور سے ہر مہینے کی 13ویں 14ویں 15ویں تاریخ کو بھی حضور کا معمول تھا. پھر اس کے علاوہ جو جوان حضرات ہیں, جوان ہو چکے ہیں, نکاح نہیں کر پا رہے ہیں اپنی کسی کمزوری سے, ان کو خاص طور سے حضور نے فرمایا, یا معشر الشباب, اے جوانوں, من استطاع منکم الباءۃ فلیتزوج, تم میں سے جس کو بھی نکاح کی گنجائش ہے, یعنی بیوی کے حقوق واجب ادا کر سکتا ہے, فلیتزوج, اسے چاہیے کہ نکاح کر لے. نکاح کر لے گا کیا ہوگا, فَإِنَّهُ أَغَضُّ لِلْبَصَرِ وَأَحْسَنُ لِلْفَرْجِ, یہ نکاح کرنا اس کی آنکھ کی بھی حفاظت کا ذریعہ ہوگا اور شرمگاہ کی بھی حفاظت. اچھا کوئی ایسا ہے کہ جوان بھی ہو چکا ہے لیکن ایسا غریب ہے کہ بیوی کے حقوق واجبہ بھی ادا نہیں کر سکتا, مثلا جھوپڑے کا, کرائے کے جھوپڑے کا بھی انتظام نہیں کر سکتا, مہر بھی نہیں دے سکتا, اور بیوی کا نان نفقہ ضروری خرچ بھی نہیں برداشت کر سکتا, اب جوان بھی ہو گیا کیا کرے, تو اسے شریعت نے آزاد نہیں چھوڑا. حضور فرماتے ہیں, وَمَن لَم يَسْتَطِعْ فَعَلَيْهِ بِالصَّوْمِ, اور جس کو اس طرح نکاح کی گنجائش نہیں ہے تو, اور وہ نکاح بھی نہیں کر رہا ہے, تو اسے چاہیے کہ کثرت سے نفلی روزہ رکھے. جب کثرت سے نفلی روزہ رکھے گا تو اس کی نفسانی اور شہوانی طاقت کا توڑ ہوتا رہے گا, اور جوان بھی ہو گیا روزہ بھی نہیں رکھ رہا ہے, پھر یہاں وہاں منہ مارے گا, اور یہاں وہاں منہ مارے گا تو گنہگار ہوگا اور معاشرہ بھی گندا ہوگا. تو اگر کوئی آدمی جوان ہے, نکاح نہیں کر رہا ہے, تو اس کے لیے بھی چاہیے کثرت سے نفلی روزے رکھے, خاص طور سے ہر جمعرات اور پیر کو, یا مہینے کی 13ویں 14ویں 15ویں تاریخ کو روزہ رکھے. اب یہاں پر ٹھہرے کے ایک مسئلہ ہے بھی سن لو, ابھی مجھے داخل ہو رہا تھا تو امام صاحب کہنے لگے کہ اکثر لوگ تو آج روزہ ہیں. کیا مطلب سمجھے؟ مطلب یہ کہ میری باٹل ساتھ میں تھی, میں تو بیان کے دوران پیتا ہوں کچھ نہ کچھ. اب امام صاحب کا اشارہ ہے تھا کہ آپ تو روزے پر بیان کریں گے, بہت سے مسلمان بھائی روزہ بھی ہیں اور آپ سب کے سامنے پیتے رہیں گے. ارے بھائی میں پی رہا ہوں تو اس میں آپ کا فائدہ ہو رہا ہے, پہلے سنو, ایک حدیث سن لو. اس پر حدیث کیا ہے, اگر کسی روزے دار کے سامنے کوئی آدمی کچھ کھانا کھائے, پانی پیئے, تو یہ روزے دار جو دیکھ کے صبر کر رہا ہے, تو حدیث میں آتا اس کی وجہ سے خاص فرشتہ اس کے لیے خاص رحمت کی دعا کرے گا. لہذا کسی روزے دار کے سامنے جب کھایا پیا جائے تو اس کو پریشان نہیں ہونا چاہیے. آپ جو دیکھ رہے ہیں کہ آپ کا کوئی بھائی پانی پی رہا ہے, کھانا کھا رہا ہے, تو آپ کا نفس للچا رہا ہے, مگر آپ صبر کر رہے ہیں, نہیں کھا پی رہے, تو آپ صبر سے رہیے. اس خاص عمل کی وجہ سے, آپ اس خاص صبر کی وجہ سے فرشتہ آپ کے لیے رحمت کی دعا کر رہا ہے, ایک بات. دوسری بات یہ ہے کہ یہ نفلی روزہ ہے, بے شک اس کے فضائل بہت ہیں, لیکن نفل روزہ ہے کہ فرض ہے؟ بولو, نفل ہے. اور رمضان کا روزہ جو فرض روزہ ہے, اس کے بارے میں بھی شریعت نے اجازت دی ہے کہ اگر کوئی مسافر ہو اور سفر کی وجہ سے وہ رمضان کا روزہ فرض سفر میں نہ رکھے, تو اس کی گنجائش ہے بعد میں رکھ لے. جب سفر, رمضان کا فرض روزہ بھی سفر میں اس کی گنجائش ہے کہ آدمی نہ رکھے اور بعد میں رکھ لے, تو نفل روزے میں تو اس سے زیادہ گنجائش. پھر مسئلہ سنو, یہ روزے کے سارے فضائل اپنی جگہ آپ نے رکھ لیا, ثواب بہت ہے, لیکن ان سب کے باوجود یہ روزہ رکھنا مستحب ہے, کریں تو ثواب ہے, نہ کریں تو گناہ نہیں ہے. اور جس مسلمان نے یہ نفلی روزہ نہیں رکھا, اس نہ رکھنے کی وجہ سے اگر آپ اس کو دل سے حقیر سمجھ رہے ہیں, تو یہ حقیر سمجھنے والا گناہ, یہ حرام ہے. لہذا نفل روزہ تو آپ رکھیں, مستحب ہے, لیکن روزہ نہ رکھنے والے کو اگر آپ نے حقیر اور گھٹیا سمجھا, تو یہ آپ نے حرام کام کیا, گناہ کیا, یہ اپنا بہت بڑا نقصان کیا. اور یاد رکھیے جو زمانے بابرکت ہوتے ہیں, جو دن بابرکت ہوتے ہیں, جو جگہیں بابرکت ہوتی ہیں, اس میں جیسے نیکیوں کا بھاؤ بڑھ جاتا ہے تو گناہوں کا وبال بھی اس میں زیادہ ہو جاتا ہے. اس لیے آیت کا آخر کا ٹکڑا فلا تظلموا فیہن انفسکم, اس کا ترجمہ اور تشریح مفتی صاحب نے لکھا ہے, اے مومنوں لہذا ان مہینوں میں گناہ کر کے اپنا نقصان نہ کرو. فلا تظلموا فیہن انفسکم کا ترجمہ کیا کیا ہے, اے مومنوں ان مہینوں میں گناہ کر کے اپنا نقصان نہ کرو. تو ان مہینوں کا بڑا احترام یہ ہے کہ اس کے احترام میں آدمی کیا کرے, گناہ چھوڑ دے. اب بہت سے گناہ کی عادت سال بھر سے جو ہے, مثلا موبائل میں گندی چیزیں ہمیشہ دیکھ رہے تھے اس مہینے میں بھی دیکھ رہے ہیں, نمازیں قضا کر رہے تھے اس مہینے میں قضا کر رہے ہیں. تو میرے بھائیو اس مہینے کا بڑا احترام, روزہ تو رکھیں نیکیاں کریں اس کا احترام ہے سب کچھ, لیکن خاص طور سے گناہ کا چھوڑنا یہ بہت بڑی عبادت ہے. تو قرآن کی آیت ہے فلا تظلموا فیہن انفسکم, کہ اے مومنوں ان مہینوں میں گناہ کر کے اپنا نقصان نہ کرو. اللہ تعالیٰ سے دعا مانگنی چاہیے کہ اللہ ہمارے گناہ چھوڑا دیجئے. اس کے لیے تمہیں ایک دعا سکھاتا ہوں, وہ مانگا کرو. کئی منٹ باقی امام صاحب, ایک منٹ ہو گیا ہے, دو منٹ باقی, میں جلدی سے دعا بتا دیتا. ایک دعا بڑی قیمتی ہے, اگر آپ اسے مانگیں گے اور وہ قبول ہو گئی تو اس کی برکت سے آپ کے گناہ چھوٹ جائیں گے. ہمیں حدیث پاک میں عجیب عجیب دعائیں سکھائی گئی. ایک دعا ہے اللہم ارحمنی بترک المعاصی ابدا ما ابقیتنی, کیا عجیب دعا ہے. آپ اللہ سے اللہ کی خاص رحمت مانگتے ہیں کہ اللہ اپنی رحمت سے روزی دے دیجئے, فلیٹ دے دیجئے, فلیٹ دے دیجئے, اولاد, یہ سب مانگتے ہیں. لیکن بڑی رحمت اللہ کی یہ ہے کہ اللہ سے آپ یہ مانگیے کہ اللہ گناہ چھوڑا کے ہم پر اپنی خاص رحمت نادل فرما دے. یہ دعا کا ترجمہ کیا ہے, اللہم ارحمنی بترک المعاصی ابدا ما ابقیتنی, اللہ ساری عمر گناہ چھوڑا کے ہم پر اپنا رحم فرما دیجیے, یعنی بس ہمارے گناہ آپ چھوڑا دیجیے. اگر کسی کا گناہ چھوٹ گیا تو اس کے لیے رحمت و برکت کے دروازے کھل گئے. اللہ تو اپنے بندوں پر بہت مہربان ہے, اللہ کی رحمت مچل رہی ہے تمہارے گھر میں آنے کے لیے, تمہارے کارخانے میں, تمہاری فیکٹریوں میں, اور تمہارے مکانوں میں, تمہاری دکانوں میں آنے کے لیے اللہ کی رحمت مچل رہی ہے, وہ آنا چاہتی ہے, مگر تمہارے گناہوں کا ٹرک وہاں دروازے پہ کھڑا ہے, وہ آنے نہیں دے رہا. وہ ٹرک کو ہٹاؤ پہلے, یعنی گناہ کو چھوڑو, توبہ کرو. اگر آپ نے گناہ چھوڑ دیا, توبہ کر لیا, تو آپ جہاں جائیں گے اللہ کی رحمت ہی رحمت آپ کو ملے. سب سے بڑا ٹینشن اور سب سے سنگین مسئلہ آج یہ ہے ہمارے گناہ نہیں چھوٹ رہے, اس گناہ کی وجہ سے ہم اللہ کی خاص رحمت و برکت سے محروم ہو رہے ہیں. اس لیے سب لوگ یہ دعا مانگنے کا اہتمام کریں, اللہم ارحمنی بترک المعاصی, اللہم ارحمنی, اگر یہ عربی نہ یاد ہو تو اردو کو, یا اللہ ہمارے گناہ چھوڑا کے ہمارے ساتھ رحم فرما دیجیے. یا اللہ ہمارے گناہ, اور کب تک, عمر بھر, ما ابقیتنی مطلب جب تک ہمیں باقی رکھے, یعنی عمر بھر, یا اللہ ہمارے گناہ چھوڑا دی. آپ دعا مانگتے رہیں گے, قبولیت کی گھڑی ہوگی, قبول ہو جائے گی, تو گناہ چھوڑنے کے اسباب بھی پیدا ہو جائیں گے. مثلا آپ کسی اللہ والے کی صحبت میں پہنچ گئے, مثلا آپ جماعت میں چلیں گے, مثلا آپ مسجد کے ماحول میں آ گئے. اللہ ہر بات پر قادر ہے, بلا اسباب کے بھی آپ کے گناہ چھوڑوا سکتے ہیں اور اسباب کا بھی انتظام کر سکتے ہیں. اصل ہے آپ اللہ سے مانگتے رہیں, جب دعا قبول ہو جائے گی تو بڑی آسانی سے گناہ چھوٹ جائیں گے. اللہ تعالی ہم سب کے سب گناہ ہمارے بھی معاف فرمائے, حجاج کے بھی معاف فرمائے, جتنے حاجی حج کر کے آئے ہیں اللہ سب کے حج کو اپنی مہربانی سے قبول فرمائے, اور انہوں نے حج میں جو کچھ خرچ کیا ہے اللہ تعالی اس کا نعم البدل عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین.